الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله حضور نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا میرے حوض کوثر پر قیامت کے روز کچھ گروہ آئیں گے جنہیں میں کثرت درود کی وجہ سے پہچانتا ہوں گا صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم پیارے اسلامی بھائیوں مدنی چینل کے ناظرین ہم آج پھر اپنے سلسلے درس بخاری شریف میں حاضر ہیں اور آپ کو خوش آمدید کہتے ہیں حصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے نیت المؤمن خیر من عملہ مومن کی نیت اس کے عمل سے بہتر ہے مدنی چینل کے ناظرین آپ اس سلسلے میں سماعت فرماتے ہیں صحیح بخاری شریف سے احادیث مبارکہ اور ان کا ترجمہ اس کے ساتھ ساتھ معتمد شروحات کی روشنی میں آپ جان پاتے ہیں کہ نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کی اپنے اس فرمان سے کیا مراد پیش نظر رہی مدنی چینل کے ناظرین آج کے سلسلے میں جس باب یا عنوان کے بارے میں ہم گفتگو کرنے جا رہے ہیں گزشتہ سلسلے میں اس کے تحت ایک حدیث مبارک بیان کی گئی تھی باب کا عنوان ہے باب الغضب فی الموعظۃ والتعلیم اذا رعا ما یکرہ کسی بھی ناپسندیدہ کام کو دیکھ کر نصیحت کرنے اور تعلیم دینے یعنی تربیت کرنے میں اظہار غضب فرمانا گزشتہ سلسلے میں ایک حدیث مبارک جو اسی باب یا عنوان کے تحت امام بخاری رحمت اللہ تعالی علیہ لائے تھے اسے بیان کیا گیا تھا حضرت ابو مسعود رضی اللہ تعالی عنہ نے اس حدیث مبارک کو بیان کیا کہتے ہیں کہ ایک شخص حضور نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں آیا اور اس نے شکایت کی کہ فلاں فلاں شخص ہے وہ نماز بڑی لمبی پڑھاتا ہے اس کی اس نماز کے لمبا پڑھانے کی وجہ سے میں جماعت میں حاضر نہیں ہو پاتا یعنی جماعت سے نماز میری رہ جاتی ہے تو سرکار دو عالم صلی اللہ علیہ وسلم نے اس بات پر اظہار غضب فرمایا اور راوی کہتے ہیں کہ میں نے اس دن سے زیادہ کبھی حضور نبی پاک صلی اللہ علیہ وسلم کو غضبناک ہوتے ہوئے نہیں دیکھا اور حضور نے پھر فرمایا کہ لوگوں کو متنفر نہ کرو جو شخص لوگوں کو نماز پڑھائے اسے چاہیے کہ تخفیف کرے کیونکہ نمازیوں میں کمزور بھی ہوتے ہیں اور کسی ضروری کام پر جانے والے بھی ہوتے ہیں اس کے بعد امام بخاری علیہ رحمت اللہ الوالی نے ایک اور حدیث مبارک بیان فرمائی امام بخاری رحمت اللہ تعالی علیہ فرماتے ہیں کہ ہم سے عبداللہ بن محمد نے بیان کیا ان سے ابو عامر العقدی نے وہ سلیمان بن بلال المدینی سے وہ ربیہ بن ابو عبد الرحمن سے وہ یزید سے جو کہ منبعث کے آزاد کردہ غلام تھے زید بن خالد الجہنی سے روایت کرتے ہیں کہ ایک شخص نے رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم سے سوال کیا لقطہ کے بارے میں لقطہ من راستے میں گری پڑی جو چیز ہے اس کے بارے میں دریافت کیا تو نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا جس ڈوری سے تھیلی کو باندھا گیا ہو اس کی پہچان رکھو مدنی چینل کے ناظرین عام طور پر گھروں میں تھیلیوں میں کوئی چیزیں باندھ کر رکھی جاتی تھی تاکہ نشانی رہے اور خاص ایک مخصوص نشان بھی لگا دیا جاتا تھا किसी के नीली डोरी है, ब्लू है, किसी के सुर्ख है, किसी के सफेद है, तो मुख्तलिफ निशानियां होती थी। तो उस हवाले से गोया बयान कर दिया गया कि जो इस थैली के ऊपर रस्सी बंधी हुई है, तुम उसकी पहचान रखो ताकि तुम्हें ये इल्म रहे कि ये वो थैली है कि जो तुम्हें रास्ते में पड़ी हुई मिली थी। फिर एक साल तक उसकी शनाख्त का ऐलान करो, फिर उसका मालिक ना मिले तो फिर तुम उससे फायदा उठाओ, और अगर उसका मालिक आ जाए तो फिर तुम उसे सुपुर्द कर दो, उसे सौंप दो। तो उस शख्स ने पूछा कि अच्छा ये बताइए कि गुमशुदा ऊंट के बारे में क्या हुक्म है, यानी गुमा हुआ ऊंट अगर हमें नजर आ जाता है और ये पता नहीं कि वो किसका है, तो इसके हवाले से हमें कोई हुक्म इरशाद फरमाए। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने गजब का, नाराजगी का इजहार फरमाया। यहां तक के रावी कहते हैं कि आपके जो दोनों रुखसार हैं वो सुर्ख हो गए, या रावी ने यह भी शक का इजहार करते हुए कहा कि आपका चेहरा मुबारक सुर्ख हो गया। या तो ये फरमाया था और या फिर ये फरमाया था कि आपके जो रुखसार हैं वो सुर्ख हो गए। ये सुनकर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, तुझे ऊंट से क्या वास्ता, उसके साथ उसके पानी का अपना मशकीजा होता है और उसके पांव में सुम होते हैं, वो खुद पानी पर पहुंचेगा और खुद ही पी लेगा और खुद ही वो आगे बढ़कर दरख्त से चर भी लेगा, लिहाजा तुम उसको छोड़ दो यहां तक कि उसका मालिक आ जाए। तो उसने फिर एक सवाल किया और कहा, अच्छा बताइए गुमशुदा बकरी के हवाले से क्या हुक्म है। तो इस पर हजूर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, वो तेरी है या तेरे भाई की, वरना वो भेड़िए की गजा है। मदनी चैनल के नाज़रीन, इस हदीस मुबारक में लुक्ता बयान किया गया, ये लुक्ता क्या है और हमारे फुकहाए अहनाफ के नजदीक इसे उठाने के हवाले से हुक्म क्या है, आइए समाअत फरमाइए। रास्ते में पड़ा हुआ जो माल मिल जाता है, नजर आता है और उसका मालिक पास नहीं होता, यानी दूसरे लफ्जों में आप यूं कह लीजिए कि रास्ते में जो गिरी पड़ी चीज होती है उसे लुक्ता कहा जाता है। इसको उठाने या ना उठाने के हवाले से फुकहाए किराम ने कुछ तफसील बयान फरमाई है। फुकहाए किराम फरमाते हैं कि अगर ये ख्याल हो कि मैं इसके मालिक को तलाश करके उस तक पहुंचा दूंगा तो फिर उस चीज को उठा लेना बंदे के लिए मुस्तहब है, और अगर ये अंदेशा हो कि शायद मेरा दिल बदल जाए और मैं उस चीज को खुद ही रख लूं, मालिक को फिर मैं तलाश ही ना करूं, यानी मालिक को तलाश करना फिर मैं छोड़ दूंगा, तो ऐसी सूरत में फुकहा फरमाते हैं कि फिर उस चीज को ये ना उठाए। और अगर ये जन्ने गालिब हो कि मैं ना उठाऊंगा तो फिर वो चीज जाया हो जाएगी, तो फिर उलामा फरमाते हैं कि उठा लेना जरूरी है। लेकिन अगर वो इसने फिर भी ना उठाई और वो चीज जाया हो गई तो फिर इस पर कोई तावान भी ना होगा। मदनी चैनल के नाज़रीन, किसी गिरी पड़ी चीज को उठा लिया तो उसका हुक्म यह है कि उसकी तशहीर की जाए, ऐलान किया जाए। फुकहाए किराम फरमाते हैं कि जिसने उस चीज को उठाया हो इसे मुल्तकित कहते हैं, इस पर लाजिम है कि उस चीज की तशहीर करे, यानी बाजारों और शारे आम, आम रास्तों वगैरह के अंदर वो उसका ऐलान करता रहे इतने जमाने तक कि जन्ने गालिब हो जाए कि मालिक अब उस चीज को तलाश नहीं करता होगा। ये मुद्दत पूरी होने के बाद उसे इख्तियार है कि लुक्ता की हिफाजत करे या फिर किसी शरी फकीर को वो बतौरे सदका दे दे। फकीर को देने के बाद फिर अगर मालिक आ जाता है, यानी फर्ज कर ले जैद ने रास्ते में पड़ा हुआ मोबाइल उठा लिया, तो अब इस पर लाजिम है उसकी तशहीर करे इतने वक्त तक कि इसको जन्ने गालिब हो जाए कि मालिक अब उसको तलाशता नहीं होगा, उसके पीछे नहीं आएगा। और ये चीज के हिसाब से होता है कि कितनी मुद्दत तक उसको तलाश किया जाए। बाज चीजें ऐसी हैं कि एक साल तक उसकी तशहीर करना जरूरी है, बात चीजें ऐसी होंगी यानी वो महंगी तरीन अशिया होंगी कि उनका एक साल से ज्यादा तशहीर करना लाजिम होगा, जैसे गोल्ड किसी का मिल जाता है 2 साल तक करे 3 साल तक करे, तो ऐसी सूरत में फिर ये किसी शरीफ फकीर को दे सकता है जबकि मालिक न मिले। फकीर को देने के बाद अगर फर्ज कर ले मालिक आ जाता है क्योंकि इसने तशहीर की थी, उस तक खबर पहुंची या उसको फोन नंबर मिल गया या इसने कोई अपना एड्रेस या पता दिया था वो उस तक पहुंच गया और मालिक तलाश करता हुआ पहुंच गया और इधर इसने फकीर को सदका भी कर दिया था, तो फिर उसे इख्तियार है कि उस सदका को नाफिज कर दे या ना करे, इसे इख्तियार है। अगर वो जायज कर देगा तो फिर सवाब पाएगा और वो जायज ना करे तो अगर वो चीज मौजूद है तो फिर अपनी चीज को वो ले ले और अगर हलाक हो गई है तो फिर इसे इख्तियार है ये तावान ले। ये इख्तियार है कि मुल्तकित यानी उठाने वाले से तावान ले या मिस्कीन से, जिससे भी लेगा वो दूसरे से फुकहा फरमाते हैं कि रुजू नहीं कर सकता यानी दूसरे से वो इस तावान को नहीं भर सकता। इसलिए मदनी चैनल के नाजरीन हमें इन अहकाम को याद रखना है कि कहीं ऐसा ना हो कि हम शरीयत मुतहरा के जो अहकाम है उन्हें पसे पुष्ट डालकर या उनका खिलाफ करके कहीं गुनाह में मुबतला ना हो जाएं। तो इसलिए रास्ते में पड़ी हुई चीजें अगर कभी मिल जाती हैं तो शरीयत मुतहरा के इन अहकाम को याद रखिए और उसके मुताबिक अमल करते चले जाइए और फिर अपनी जात को गुनाह से महफूज कर लीजिए। मदनी चैनल के नाजरीन इसके बाद जो हदीस मुबारक हम आज के सिलसिले में शामिल कर रहे हैं ये हदीस नंबर है 92। इमाम बुखारी रहमतुल्लाह ताला ले बयान फरमाते हैं कि हजरत अबू मूसा अशारी रजी अल्लाह ताला अन्हों ने बयान किया कि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम से चंद अशिया के मुतालिक, चंद चीजों के मुतालिक सवाल किया गया जिनको हजूर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने नापसंद फरमाया, यानी आपसे उनका सवाल किया जाना हजूर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को नापसंद गुजरा। जब आपसे ज्यादा सवाल किए गए तो हजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने गजब का इजहार फरमाया। फिर हजूर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने लोगों से फरमाया सलूनी अम्मा शितुम, तुम मुझसे जो चाहो सवाल करो, यानी जिस चीज के मुतालिक भी तुम पूछना चाहते हो तुम सवाल कर सकते हो। एक शख्स खड़ा हुआ, उसने हजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में बड़ा अजीब सवाल किया, कहने लगे मन अभी के मेरा बाप कौन है, हालांकि ये सवाल इंतहाई कॉन्फिडेंशियल होता है लेकिन फिर भी उन्होंने हजूर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में ये अर्ज किया कि आप बताइए मन अभी मेरा बाप कौन है। तो नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने जवाब दिया कि तेरा बाप उसका नाम हुज़ाफा है। फिर एक और शख्स खड़ा हुआ, उसने भी सवाल किया, कहने लगा मन अभी या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हजूर मेरे बाप का नाम क्या है, वो कौन है। तो आपने फरमाया तुम्हारा बाप सालिम है जो शैबा का आजाद करदा गुलाम है। फिर हजरत उमर रदी अल्लाह ताला अन्हु ने जब देखा कि आपके चेहरे पर गजब के आसार बिल्कुल नुमाया हैं, तो उन्होंने अर्ज किया या रसूल अल्लाह सल्लल्लाहु ताला अलैहि वालिहि वसल्लम, हम अल्लाह तबारक व ताला की तरफ तौबा करते हैं। इस हदीस पाक की बाप के साथ जो मुताबकत है वो बिल्कुल वाजे है। इस तरह के इस हदीस में नबी करीम सल्लल्लाहु ताला अलैहि वालिहि वसल्लम के गजब फरमाने का जिक्र मौजूद है। हजूर नबी पाक सल्लल्लाहु ताला अलैहि वालिहि वसल्लम से ज्यादा यानी कसरत के साथ जो सवालात किए जाते हैं इसकी अहादीस मुबारका के अंदर ममानत है, और ये ममानत क्यों है इसकी तौजीही उलमा किराम ने, शारहीन हदीस ने इस हदीस मुबारक के तहत और दीगर और बहुत सारी अहादीस के तहत बयान फरमाई है। इस बाब की अहादीस से मकसूद ये है कि नबी करीम सल्लल्लाहु ताला अलैहि वालिहि वसल्लम ने सहाबाई किराम अलैहि मुर्दुवान को ज्यादा सवाल करने और जो चीज दरपेश ना हो उसके बारे में इब्तिदान सवाल करने से मना फरमाया। इस ममानत के कई असबाब थे। बाज़ औक़ात سوال کرنے سے کوئی چیز مسلمانوں پر حرام ہو جاتی، اس وجہ سے مسلمانوں کو مشقت برداشت کرنی پڑتی، جیسا کہ رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے فرمایا، مسلمانوں میں سے اس شخص کا جو جرم ہے وہ سب سے زیادہ ہے جس کے سوال کی وجہ سے کوئی ایسی چیز مسلمانوں پر حرام کر دی جائے جو پہلے حرام نہ تھی، پہلے حلال تھی، نظام چل رہا تھا، بار بار سوال کرنے کی وجہ سے وہ چیز ان پر حرام کر دی گئی۔ جیسے وہ حدیث مبارک ذہن میں لائیے کہ ایک شخص نے نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم سے جب حج فرض ہوا تو یہ پوچھا، اکل عام یا رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم، حضور کیا ہر سال حج فرض ہے؟ تو نبی پاک صلی اللہ علیہ وسلم نے جواب ارشاد نہ فرمایا، اور پھر دوسری مرتبہ اور تیسری مرتبہ پوچھنے کے بعد آپ نے چوتھی مرتبہ فرمایا، اگر میں ہاں کہہ دیتا تو وہ تم پر ہر سال ہی لازم ہو جاتا اور تم اس کی طاقت نہ رکھتے۔ تو اس لیے مجھے چینل کے ناظرین، بسا اوقات ایسا ہوتا کہ کوئی چیز مسلمانوں پر سوال کرنے کی وجہ سے حرام ہو جاتی، حالانکہ پہلے اس سے فائدہ لیا جاتا رہا ہو۔ اور بسا اوقات یہ بھی ہو سکتا کہ سوال کے جواب میں کوئی ایسی چیز بیان کی جائے جو سائل کو ناپسند ہو اور اس سے اس کو رنج میں مبتلا ہونا پڑے، اور یا بعض اوقات ان کے زیادہ سوالات سے نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم پر گرانی گزرتی، آپ پر تنگی ہو جاتی اور آپ کو ان کے سوالات سے اذیت کا سامنا کرنا پڑتا، تو یہ پوچھنے والوں کی ہلاکت کا چونکہ سبب بن سکتا تھا تو اس وجہ سے اس بات سے منع کر دیا گیا۔ کیونکہ قرآن مجید فرقان حمید میں یہ ارشاد پاک موجود ہے، ان الذین یؤذون اللہ ورسولہ لعنہم اللہ فی الدنیا والآخرہ واعد لہم عذابا مہینا، بے شک جو ایذا دیتے ہیں اللہ اور اس کے رسول کو، ان پر اللہ کی لعنت ہے دنیا اور آخرت میں، اور اللہ تبارک و تعالی نے ان کے لیے ذلت کا عذاب تیار کر رکھا ہے۔ علامہ خطابی رحمت اللہ تعالی علیہ نے کہا کہ سوال سے ممانعت اس شخص کے لیے ہے جو بلا ضرورت یا ضد اور ہٹ درمی سے سوال کرے، لیکن جس شخص کو کوئی واقعی مسئلہ درپیش ہو اس کا سوال کرنا بالکل جائز ہے۔ یعنی سوال ایسے کر رہے ہیں کہ جس کی ضرورت ہی نہیں ہے، جس چیز کے بارے میں کوئی مسئلہ درپیش ہے اس کے بارے میں پوچھنا چاہیے، یعنی نماز کے بارے میں کوئی مسئلہ درپیش ہے تو چاہیے یہ کہ نماز کے بارے میں پوچھا جائے تاکہ نماز ٹوٹنے سے، نماز فاسد ہونے سے بچی رہے، اور اس نماز کو ضائع کرنے والوں میں نام نہ لکھا جائے۔ علم ہوگا تو نماز کما حق صحیح طریقے سے ادا کرنے میں کامیاب بھی ہو جائیں گے۔ تو فرمایا جس شخص کو کوئی مسئلہ درپیش ہو اس کا سوال کرنا بالکل جائز ہے، بلکہ بعض صورتوں میں تو ضرورت کے وقت سوال کرنا واجب کا بھی درجہ رکھتا ہے یا پھر مستحب کے درجے میں چلا جاتا ہے، اور اللہ تبارک و تعالیٰ تو ارشاد فرماتا ہے، فَاسْأَلُوا أَهْلَ الذِّكْرِ إِن كُنْتُمْ لَا تَعْلَمُونَ، بے شک اگر تم کو علم نہ ہو تو تم اہل علم سے سوال کرو، یعنی کسی چیز کے بارے میں نہیں جانتے تو پوچھنا چاہیے کہ میں نماز کیسے پڑھوں، میرے اوپر حج فرض ہے یا نہیں ہے، یا مجھ پر زکوٰۃ فرض ہے یا نہیں ہے، بچوں کی تربیت کیسے کرنی چاہیے، گھر میں مدنی ماحول بنانا ہے اس کا انداز کیا ہونا چاہیے، ماں باپ کے حقوق کیا ہیں اور ان کی پاسداری کس طرح کی جائے۔ تو یہ سب چیزیں وہ ہیں کہ جن کا سیکھنا انسان پر لازم ہو جاتا ہے، اگر یہ سیکھ لے گا تو بہت ساری خرابیوں سے محفوظ ہو جائے گا۔ شارحین حدیث فرماتے ہیں کہ اس حدیث میں جو نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم زیادہ سوالات کی وجہ سے غضب ناک ہوئے، اس کی وجہ یہ تھی کہ وہ بلا ضرورت اور بے فائدہ سوال کر رہے تھے، اور ان کے سوالات غیر ضروری تجسس و تکلف اور حضور نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کو مشقت میں ڈالنے پر مبنی تھے۔ اس حدیث مبارک میں نبی پاک صلی اللہ علیہ وسلم نے ایک جملہ ارشاد فرمایا، سلونی عما شئتم، کہ تم مجھ سے پوچھو جو تم پوچھنا چاہتے ہو، یعنی جو سوال کرنا چاہتے ہو تم وہ سوال کر لو۔ علامہ عینی رحمۃ اللہ تعالی علیہ اس حوالے سے فرماتے ہیں کہ آپ کا یہ ارشاد پاک اس بات پر محمول ہے کہ آپ پر یہ وحی کی گئی تھی کہ آپ یہ بات کہیں، اسی وجہ سے تو نبی پاک صلی اللہ علیہ وسلم نے یہ بات کہی کہ سلونی اما شئتم، کہ تم مجھ سے جو پوچھنا چاہتے ہو پوچھ لو، ورنہ اللہ تبارک و تعالیٰ کی وحی اور اس کے بتائے بغیر آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم سے جس غیب کے متعلق بھی سوال کیا جاتا تو حضور نبی پاک صلی اللہ علیہ وسلم کو آج خود اس کا علم نہ ہوتا تھا، اور شروعات میں ایسے ہی سلسلہ چلتا رہا یہاں تک کہ قرآن کی تکمیل ہو گئی، قرآن کا نزول مکمل ہو گیا، اور قرآن کے نزول کے مکمل ہونے کے ساتھ ساتھ اللہ تبارک و تعالی نے اپنے پیارے محبوب صلی اللہ علیہ وسلم کو علوم غیبیہ سے سرفراز فرما دیا، اور یہاں تک کہ ارشاد فرمایا وَعَلَّمَكَ مَا لَمْ تَكُنْ تَعْلَمْ، کہ اے محبوب جو جو آپ نہ جانتے تھے وہ ہم نے آپ کو سکھا دیا۔ علامہ قرطبی رحمت اللہ تعالی علیہ ارشاد فرماتے ہیں کہ بعض روایات میں یہ مذکور ہے کہ حضور نبی پاک صلی اللہ علیہ وسلم کے اصحاب رضوان اللہ المجمعین میں بعض لوگ ایسے آ کر مل گئے تھے کہ جن کا ایمان متحقق نہ تھا، یعنی ظاہر کچھ تھا اور باطن کچھ تھا، انہوں نے نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کی بارگاہ میں سوالات کر کے حضور نبی پاک صلی اللہ علیہ وسلم کو آزمانے کا معاذ اللہ قصد کیا، اور آپ کو عاجز کر دینے کے لیے آپ سے بہت زیادہ سوالات کیے، اور یہ لوگ منافقین تھے، اور آپ صلی اللہ تعالی علیہ وآلہ وسلم کے جو اعداء تھے، دشمن تھے ان کا، اور جو دین اسلام کے دشمن تھے ان کا یہ وتیرہ تھا کہ وہ اس طرح کے سوالات کیا کرتے تھے، اور ایک آیہ مبارکہ میں اللہ تبارک و تعالی نے ایسے ہی لوگوں کے بارے میں فرمایا یریدون ان یطفئوا نور اللہ بافواہہم ویأبی اللہ الا ان یتم نورہ ولو کرہ الکافرون، چاہتے ہیں کہ اللہ کا نور اپنے منہ سے بجھا دیں اور اللہ نہ مانے گا مگر اپنے نور کا پورا کرنا، پڑے برا مانے کافر، یعنی اگرچہ ان کو برا لگے، اگرچہ ان کو ناگوار گزرے، لیکن اللہ تبارک و تعالی اپنے نور کی تکمیل فرما دے گا۔ مدنی چینل کے ناظرین، ہمارے آج کے سلسلے کا وقت اختتام کو پہنچا، آئندہ تک کے لیے اجازت دیجئے، جو سنا ہے اسے یاد رکھیے، عمل کرتے رہیے، اللہ تبارک و تعالی ہم سب کو عمل کی توفیق نصیب فرمائے، آمین۔ بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وصحابہ وبارک وسلم۔